भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। म अच्युत घिमिरे, मेरो साथमा हुनुहुन्छ प्राविधिक साथी सशेन्द्र गौतम। आजको एकल कविता वाचनमा हामीसँग कवि एलबी छेत्री हुनुहुन्छ। हामी उहाँका कविताहरू सुन्छौँ र कविताबारे र साथै उहाँको साहित्यमा कुन कुन विधामा कलम चल्छन् ती कुरा पनि आजको कार्यक्रममा गर्छौँ। एलबी सर, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद अच्युतजी।
चितवनदेखि काठमाडौँ आउनुभएको बेलामा हामीले आज एकल कविता वाचनमा बोलाउनु पायौँ यहाँलाई, हामीलाई खुसी लागेको छ। सबभन्दा पहिला चाहिँ कविताको बारेमै कुराकानी सुरु गरौँ होला। कविता लेख्न थाल्नुभएको कति भयो सरले?
सर्वप्रथम तपाईँले मलाई यो प्लेटफर्म उपलब्ध गराउनु भयो, यो मेरो अहभाग्य। मैले म धेरै खुसी छु। डाइरेक्ट प्रश्नमा जाउँ।
हुन्छ।
कविता कहिलेबाट लेख्न थालेँ भनेर मलाई लाग्छ कविता त मैले जन्मदैबाट लेख्न थाले हो, तर कविताको रूप त्यसलाई दिन सकिएको थिएन। जब म नेपाली साहित्यसित राम्रोसित परिचय हुँदै गएँ, राम्रा राम्रा कविहरूका राम्रा राम्रा कविताहरू पढ्दै गएँ, तब मलाई लाग्यो कि एउटा दुइटा म पनि रचौँ कि भनेर। म एउटा दुइटा कुरा स्वीकार गर्न चाहन्छु, एभ्री वन इज नट पोएट, प्रत्येक कवि होइन, हामी कविता कोर्ने मान्छे हो। कविता कोर्दै गर्दाखेरि कोही न कुनै कविता यदि बन्न गयो भने बल्ल गएर एउटा राम्रो कविता कोर्ने मान्छे बन्छ, तर कवि बन्नको लागि त धेरै धेरै सङ्घर्ष गर्नुपर्छ, यसमा तपस्या गर्नुपर्दछ, बल्ल गएर ठुलो कवि बन्दछ। फेरि पनि तपाईँको प्रश्न, कविता कहिलेबाट कोर्न थालेँ भन्दाखेरि विगत 7-8 वर्षदेखि म पनि कविता कोर्न थालेको हो।
साह्रै मिठो गरी बताइदिनु भयो। तपाईँको कथा संग्रहमा डाक्टर गोविन्दराज भट्टराईले तपाईँको बारे लेख्नु भएको रहेछ। अङ्ग्रेजी साहित्यका विद्यार्थी एलबी छेत्रीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत अध्यापन एवं प्रशासनमा महत्वपूर्ण सेवा प्रदान गरी केही वर्षदेखि सेवानिवृत्त जीवन व्यतीत गर्दै हुनुहुन्छ, तर यस जीवनमा उहाँ नेपाली साहित्यको सिर्जनामा पूर्ण रूपले समर्पित हुनुहुन्छ। चितवनमा कवि डाँडाको स्थापना र त्यसलाई सुहाउने साहित्यिक क्रियाकलाप, चरैबेती 3 महिने स्तरीय मासिक पत्रिकाको सम्पादन प्रकाशनले उहाँको योगदानलाई निरन्तर राखेको छ भने, यसअघि त्रिशङ्कुको देशमा 2064 लघुकथा संग्रह एवं भीडमा हराएको मान्छे 2071 कविता संग्रहका सर्जक एलबीको यो नवीनतम कथा संग्रहले नेपाली साहित्यमा समुचित स्थान र सम्मान प्राप्त गर्नेछ भनेर इन्द्रमायाको देशमा शीर्षकको कथा संग्रहबारे डाक्टर गोविन्दराज भट्टराईले यहाँ कुरा गर्नुभएको छ। अब म कविको रूपमा सुपरिचित एलबी सरलाई एउटा कविता वाचन गर्न अनुरोध गर्छु।
म मेरो पहिलो कविता पढ्छु र यो मेरो पहिलो कविताले हुनसक्छ कि मेरो प्रवृत्तिलाई नै दर्शाउन सक्दछ। एलबी को भनेर चिन्हको लागि मेरो पहिलो कविताले पनि अलिकति मेरो परिचय दिन्छ। कविताको शीर्षक हो हे मान्छे। काट, छम्टी, निमोट, जे गरे पनि गर, तर एउटा कुरा बुझिराख, हे मान्छे। म प्रकृति, म सृजना, म निर्माण उम्रन छोड्दिन, पलाउन बिर्सन्न, अकासिने लक्ष्य त्याग्दिन, यो मेरो नियम, नियति र निर्णय। यो मेरो पहिलो कविता अचुजी।
हजुर सरले चाहिँ यो आफ्नो कविता संग्रहबाट त्यहाँ पब्लिस भएको कविताहरू मध्येको पहिलो कविता वाचन गरेर सुनाउनु भयो।
हजुर,
अर्को कविता सुनाउनु सर।
अर्को कविता पनि सुनौ। यो कविताको शीर्षक हो म विशाल वृक्ष। अलिकति सिम्बोलिक रूपमा प्रस्तुत गरिरहेको छु। म विशाल वृक्ष, शताब्दियौं लामो इतिहासको जगमा उभिएको म विशाल वृक्ष, किन अपहेलित आँखाले हेर्छौ मलाई? यो पतझडको मौसम स्वाभाविक हो, पात ओइलाइरहेछन्, आफै झरिरहेछन्, क्रमशः म रित्तिरहेछु। के भयो त, मेरा जरा मजबुत छन्, ममा जीवन स्रोत बगिरहेछ, हिजो ओइलाइएर झरेको ठाउँमा पलाउने छन् भोलि पातका ठेली, यो मेरो अटुट विश्वास, म विशाल वृक्ष, म हरियालीको कुम्भ, जीवनको स्रोत, बोकिरहेछु आस्थाको सिङ्गो पहाड र जन्माइरहेछु बासन्ती बिहान, यो मेरो परम्परा हो, यस पटक भने बसन्त आउन अलिक बेर भएकै हो।
एलबी सर र मेरो चिन्जान करिब 2 वर्ष अगाडि सम्मुख रूपमा भेट भएको चाहिँ कोवलपुरको एउटा गजल कार्यक्रममा थियो। त्यसपछि राम्रैसँग चिन्जान भएको आजै हो भेटघाट भएर, र यसको लागि पुलको काम चाहिँ ऋचा महर्जनजीले गरिदिनु भएको।
धन्यवाद।
र काठमाडौँ आएको पनि नत्र मलाई थाहा हुन्थेन, उहाँले नभन्नुभएको भए।
मैले मेरो कविता संग्रह जो छ नि भीड महराएको मान्छे र कथा संग्रह इन्द्रमायाको देशमा, यसैको प्रमोसनको क्रममा हिजो रिचाला भेटेको थिएँ र कस्तो मलाई झुक्क्याएर थाहै नदिकन तपाईँलाई भनिन्छन् उनले, अनि यो मेरो लागि सौभाग्य हो।
मलाई अघि सुरुमा मैले कविता कहिलेदेखि लेख्नुहुन्छ भन्दाखेरि दिनुभएको उत्तर साह्रै राम्रो लाग्यो। त्यसपछि मलाई कविताबारे सरको आवाजबाट अझ केही जान्न मन लाग्यो। सर, कवितालाई सरले कसरी बताउनुहुन्छ एलबी छेत्री, हामीलाई अब कविताबारे बताउनुहुन्छ?
वेल, म नढाटिकन मेरो मनको कुरा भन्दछु। सबै कवि हुँदैनन्, कविता कोर्दछन् मात्रै। कवि बन्नको लागि त ठुलो तपस्या चाहिन्छ, धेरै मेहनत गर्नु पर्दछ, बल्ल गएर ऊ कवि भन्दछ। यसको अर्थ यो होइन कि कविता कोर्न नै छोड्नु पर्दछ, होइन, कविता कोरिराख्नु पर्दछ, लेखिराख्नु पर्दछ र कैयौँ कविता लेखिएकोमा सायद एउटा नयाँ कविता बनेर आउँछ र त्यसलाई सबैले वाहवाही गर्दछन् र त्यो कविताले उसलाई चाहिँ कविको रूप पनि दिन सक्दछ। यसकारणले प्रयास चाहिँ गरिराख्नु पर्दछ। हामी कविता कोर्ने मान्छे हो, मैले आफूलाई अहिलेसम्म त्यसरी लिएको छु। कविताको परिवेशलाई भन्नुहुन्छ भनेदेखि अब मेरो एकदमै प्रष्ट धारणा छ, आज कवितालाई लिएर विवाद भइरहेछ। राजनीतिक द्वन्द्वका कारण साहित्य पनि खेमामा भाँडियो जस्तो लाग्छ। गुप उपगुट हुन्छन् आफ्ना गुट उपगुटमा, कार्यशाला र गोष्ठी हुन्छन् आफ्नै राजनीतिक जाति प्रजातिमा आधारित कविताका परिभाषा बन्छन्, सङ्घ संगठन बन्छन्। यसले कविताको स्तरलाई अलिकति घटाएको हो कि, यो मेरो अहिलेको दृष्टिकोण अचुच्ची।
सरको मैले पुस्तकहरू हेर्दै गर्दा सरको यहाँ जन्म मिति देखिनँ नि सर, यसमा मैले सरलाई नै सोधौँ।
2007 साल मेरो जन्ममिति हो, खोइ कसरी छुट्यो, कहीँ न कहीँ त हुनै पर्ने हो।
तर युवाभन्दा सक्रिय रूपमा लागिरहनु भएको छ सर अहिले पनि साहित्यमा, है?
यसरी भनौँ न, म के भने, म युवाभन्दा सक्रिय रूपमा छैन कि, म युवाहरूसँग सक्रिय भएर हिँडिरहेको छु। जब तपाईँ युवाहरूसँग सक्रिय भएर हिँड्नुहुन्छ भने तपाईँले आफूमा भित्र पनि एउटा युवा भेटाउनुहुन्छ। हामी बुढो भएर बाँच्नै किन परेर, युवा नै भएर बाँचौँ, मलाई त्यस्तो लाग्दछ।
अचेल, युवाहरू सामाजिक सञ्जालहरूमा साह्रै सक्रिय भेटिन्छन्, सर पनि सक्रिय हुनुहुन्छ?
म सामाजिक सञ्जालमा छु किनकि म आई वुड लाइक टु बी इन्ट्रेस्ट विथ द पिपल। म जनतासँग गाँसिएर हिँड्न चाहन्छु, समाजसित गाँसिएर हिँड्न चाहन्छु। म आधा घन्टा एक घन्टा सञ्जाललाई दिन्छु, त्यसबाट धेरै धेरै इन्फर्मेसन आउँछ। म तपाईँलाई आजको घटना बताऊँ। एकदम युवा कवि सत्यमोहन जोशीलाई बिहान भेटेर आएँ, म उहाँको दर्शन गरेर आएँ, उहाँको खुट्टा छोएँ मैले र आज म एकदम अत्यन्त प्रसन्न छु। त्यसबाट यो म बुढो भएँ अथवा मेरो उमेर गइसक्यो भनेर यो पश्चाताप नगरौँ भन्ने मेरो चाहना।
त्यही भएर मैले सरलाई पहिला उमेर सोधेँ, त्यसपछि सरको सक्रियताबारे मात्रै।
अब यसरी हेर्नुहुन्छ भने त 2007 सालबाट लिएर अहिले त म 65 वर्षको भइगएँ नि त। 65 मा 40 घटाइदिउँ, म 25 गरेछु।
सरको अर्को कविता सुनाउनु सर, कुन सुनाउनुहुन्छ अब हजुरले?
एउटा कविता सुनौ, कविताको शीर्षक हो विचारको गर्भाशय। सदियौं अघि मानवतासँग मितेरी गाँसेको बस्तीमा पुगे, जताततै चाहारे उसलाई तर भेटिन कतै, जताततै मात्र तिमी म र हामी जस्तै। कति बढेछ हाम्रो संख्या, छ्याप छ्याप्ती गली गलीमा, कुना कुनामा, चोक चोकमा, गाउँभरि शहरभरि देशैभरि, जता हेरो हामी मात्रै, खै कता हराएछ त्यो मानवता। थैलाभरि आफ्नो बिउ र सतीको श्राप बोकेर शिवलोक गाउँबाट प्रवेश गरेको त्यो मानवता खै कता हराएछ। श्रापको प्रभावबाट जोगिन कतै आत्महत्या त गरेन, एउटा दुईटा त उम्रिने थिए होला नै, आत्महत्या गर्नु अघि बिउ छर्न पनि भ्यान छ क्यारे। आश्चर्य लाग्छ किन गरेन त्यसले वीर्य पतन, विचारको कुनै गर्भाशयमा आत्महत्या गर्नु अघि।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
एलबी छेत्री सरका हामी कविताहरू सुनिरहेका छौँ, अहिले पनि एउटा कविता सुन्यौँ। मैले अघि पनि प्रसङ्ग निकालेँ, सरको उमेरको कुरा भयो, 65 वर्ष हुनुभएछ र तर पनि 25-30 को हाराहारीको चाहिँ सोच राख्नुहुन्छ र त्यसै गरी सक्रिय पनि रहनुहुन्छ। मैले कविता कहिलेदेखि लेख्नुहुन्छ भन्दा जन्मैदेखि म कविता लेखिरहेको थिएँ भनेर भन्नुभयो सरले। युवा हुँदाखेरिको चाहिँ आफूले कोरेको कविताका खाकाहरू सम्झनुहुन्छ, कस्ता थिए ती कविताहरू, कसरी सुनाउनुहुन्थ्यो त्यति बेला?
मैले एउटा कुरो भन्नुपर्छ यहाँ आदरणीय श्रोताजीहरूको लागि। म जन्मेको स्याङ्जामा, तर जम्मा 1-1.5 वर्षको उमेरमा मेरो मातापिताले मलाई लिएर भारत गए र सम्पूर्ण मेरो बाल्यकाल त्यही नै बित्यो र भारतको बिहार भने ठाउँ पहिला, अनि त्यसपछि हामी उत्तर प्रदेशको बलिया भन्ने ठाउँमा एसएलसीसम्म मैले त्यहीँ पढेँ। भन्दा अब सुरुका कविताहरू जो मैले कोरेँ भनेको नि, जस्तै म रुँदाखेरि पनि त मेरो रुवाईमा पनि त कविता नै थियो होला, जो कि सुनेर मेरो आमा तर्सनुहुन्थ्यो होला या खुसी हुनुहुन्थ्यो होला। गर्दा गर्दै मलाई थाहा छ, सात आठ नौ दसमा पढ्दाखेरि पनि मैले हिन्दी कविता लेख्दथेँ, आज मेरी खासको कोही ले जाएगा जस्ता कविताहरू लेख्दथे, तर तिनको सम्बन्ध आज नेपालको परिवेशमा रहेन। त्यो बेलामा ज्यादा से ज्यादा हामीले चाहिँ रोमान्टिक कविता लेख्थ्यौँ, प्रेमका कविता लेख्दथ्यौँ, कुनै केटी देख्यो कि लेख्न मन लागिहाल्थ्यो, तर अहिलेको परिवेश अर्कै छ।
त्यति बेला प्राय केटीहरूले कवि बनाउँथ्यो बढी पुरुषलाई
भन्न सकिन्छ, अहिले पनि त्यो छ नेपालमा भन्न सकिन्छ। त्यो केटीहरूले भन्दाखेरि पनि महिलाप्रतिको एउटा जो आकर्षण छ त्यसले एउटा कविलाई ऊर्जा चाहिँ अवश्य नै दिन्छ अहिले पनि, तर केटी मात्रै होइन, धेरै कुराहरू छन्, जस्तै प्रकृति, प्रकृतिबाट पनि त मान्छेले सिक्दछ र उसलाई कवितामा परिवर्तित गर्दछ। अचुतजी
सर अर्को कविता सुनाउँदै हुनुहुन्छ
अवश्य। यो कविता तिमी म जस्तो म तिमी जस्तो, कस्तो यो लोभ कस्तो यो भोक, कस्तो यो स्वार्थ कस्तो यो शोक, कस्तो यो मस्तिष्क विभाजन, कस्तो यो ईश्वर ईश्वरमै ठोका ठोक, कतै नातावाद कतै कृपावाद, त सानो म ठूलो, त गरीब म धनी, पाइला पाइलामा जीवनको विषाद, कतै निर्धन छनाहत कतै सज्जनको करहाट, कतै मन्दै छ सम्बन्ध विषाक्त कतै छ सत्ताको उन्माद, कस्तो यो डरलाग्दो रहर रहेछ, कस्तो यो विशाल समाज भएछ, कस्तो 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 कस्तो, कहिले आउला त्यो दिन कैलाको चैतन्य भएको, कविहरूले कल्पे जस्तो तिमी म जस्तो म तिमी जस्तो।
सरले कुन कुन विधामा कलम चलाउनुहुन्छ?
खास गरेर म लघुकथा नै लेख्दछु, कविता चाहिँ कहिले कहिले कोर्ने मात्रै हो र ती कोरिएका सामग्रीलाई जोडेर फेरि प्रकाशनमा ल्याएको हो, र आजभोलि भन्नुहुन्छ भने म मेरो मेमोयर पनि लेख्दैछु। मैले युरोपको भ्रमण गरेँ, युनाइटेड किङ्डम गएँ, अस्ट्रेलिया गएँ, त्यसलाई पनि मैले एउटा सम्झना स्वरूप मेमोयरको रूपमा संस्मरणको रूपमा लेख्दैछु। एउटा उपन्यासमा पनि मैले काम गरिरहेको छु, तर त्यो च्यालेन्जिङ हुँदो रहेछ, धेरै गाह्रो छ, यति सजिलो छैन म उपन्यास लेख्छु भनेर, किनकि त्यो त संसार नै हो। त्यसपछि म निबन्ध पनि एउटा दुइटा लेख्छु, त्यो आफ्नै लाइफसँग सम्बन्धित, मेरो एउटा दुइटा निबन्ध प्रकाशित पनि भएका छन्, नागरिकमा मेरो बडे लोङ्की बडी बाते भन्नेले धेरैको ध्यान आकर्षण गराएको थियो। यसरी नै म साहित्यका सान्तानिक गतिविधिमा,
प्राध्यापनमा सेवानिवृत्त हुनुभन्दा अघि बढी लेखनीमा सक्रिय हुनुहुन्थ्यो कि त्यसपछि सक्रिय हुन थाल्नुभयो?
भयो के भनेदेखि प्राध्यापनमा म लगभग 30 वर्ष लाग्दाखेरि मेरो प्राध्यापन जीवनको अन्तिम 4 वर्ष म चाहिँ क्याम्पस चिफ भएँ। क्याम्पस चिफ भइसकेपछि म प्रशासनमा पनि एउटा राम्रो प्रशासकको रूपमा नउभिएको होइन। त्यसपछि मैले फेरि चकडस्टर लिएर क्लासमा जान त्यति रुचिकर ठानिनँ, किनकि मेरो उमेर पनि 60-61 कटिसकेको थियो र मैले राजीनामा दिएँ। राजीनामा दिएपछि अब म कहाँ जाने त, रिटायरमेन्टको लाइफ कहाँ के गर्ने त भन्दाखेरि मेरो सामान्य दुईटा थियो, कि त राज्यले मलाई कुनै जिम्मेवारी दिएर त राम्रो मान्छे होस् यो काम गर भनेर भनेको भए म त्यता जान्थेँ, तर त्यसको लागि हुँदो रहेछ राजनीति, राजनीतिमा म डेमोक्रेट चाहिँ हो, भोटर पनि कांग्रेसको हो, तर कुनैको झण्डा लिएर चाहिँ हिँडिन, सक्रिय सदस्य कसैको भइन, यस कारणले मलाई कसैले कहीँ पठाएनन्। जब मलाई कहीँ पठाएनन् भने अब म के गर्ने त भन्दा मैले आफूलाई पूर्णतया साहित्यलाई समर्पित गरिदिएँ र कविता कोर्ने अनि यो कथाहरू लेख्ने, निबन्धहरू लेख्ने र देश विदेश घुम्ने यही नै काम गरिरहेको छु।
संगतहरू कसरी बढाउँदै जान्छ यो साहित्यले?
युवा कविहरूको बीचमा आफू पस्ने, उनीहरूको कविता सुन्ने, अनि म पनि केटा हो एउटा कविता सुनाउँछु है भन्ने कविता सुनाउने, कविता सुनाउँदाखेरि एउटा दुईवटा कवितामा तालीबद्ध छ त्यसले झन् उत्साह दिन्छ, झन् इनर्जी थप्छ र आफू पनि तिनीहरूकै पछि पछि लाग्दा लाग्दै एउटा कथा कविता सङ्ग्रह निकाल्न सफल भएको छु।
युवाहरूले पनि उमेर बिर्सिन्छन्, सरले पनि उमेर बिर्सनुहुन्छ, त्यति बेला
दुवै मिक्सअप हुन्छन् फेरि, र सबै युवै युवा,
सबै युवै युवा,
हजुर,
र युवा जोसले चाहिँ एकदमै राम्रा राम्रा कविताहरू रच्छन्। सर फेरि युवा कविता सुनाउनु अर्को।
एउटा युवा कविता र एउटा अलिकति यो अलिकति क्रान्तिकारी कविता भन्ने पनि हुन्छ, तर यो मधुवर्गमा प्रकाशित भएको थियो र धेरैले मन पनि पराएका थिए, वर्षौंको अभिलाषा। आ सक्षस भने गर मेरो बलात्कार, आज मलाई बलात्कृत हुने रहर जागेको छ, एउटा छुट्टै अकल्पित संसारमा रमाउने रहर जागेको छ, आ सक्षस भने गर मेरो बलात्कार। तर सुन, कुनै 4-5 जना चिङखुरेहरूद्वारा होइन, एउटै बलिष्ठ विद्वानको आलिङ्गनमा इच्छा अनिच्छाको साँध नागेर एक रात बिताउने रहर जागेको छ। एउटा लौह पुरुषसँग स्वैच्छिक होइन बलत्कृत हुने रहर जागेको छ। अनि सुन, बलत्कृत हुँदाहुँदै पनि कुनै अनमिनको प्रार्थना शिविरमा गई उजुरी गर्ने मनसाय राखेकी छैन। बलत्कृत भएको पीड़ा कुनै छिमेकीको प्रतीक्षालयमा गई विन्ती गर्ने मनसाय राखेकी छैन। बरु एउटा पृथक सोच पालेकी छु, वर्षौंदेखि एउटा अभिलाषा पालेकी छु। कुनै दिन मेरो काखमा सुन्दर नेपाल हुन्काउने सपना पालेकी छु। मलाई बलात्कार गर्ने त्यो वीरी पुरुषको वीरीबाट जन्मोस् एउटा सन्तान जसको नाम सुन्दर नेपाल राख्ने इच्छा पालेकी छु।
सरले कविताहरू कतिका संख्यामा लेख्नुभयो होला? लघुकथा कति संख्यामा पुग्यो होला?
लघुकथा मेरा दुईटा प्रकाशित भए, जसमा लगभग 50-60 लघुकथा भन्न सकिन्छ। लेख्न त मैले 70-80 लघुकथाहरू लेखेको होला, तर सबै प्रकाशनमा आएका छैनन् र स्तरको हिसाबले पनि प्रकाशनमा ल्याइन्न, त्यसलाई अलग राखिएको छ। यस्तै गरेर कविता पनि 60-70 लेखिएको होला, तर यसमा चाहिँ मैले जम्मा 26-27 कविता मात्रै राख्न भ्याएको छु। किनभने एउटा स्तर पनि हेर्न पर्दछ। जब म एउटा आफूलाई चाहिँ राम्रो साहित्यकारको रूपमा चिनाउन चाहन्छु भने मेरो रचना पनि राम्रो हुन पर्दछ भन्ने म सचेत छु।
कोर्ने क्रम दुवै विधामा जारी छ?
जारी छ, दुईटै तिनटै चारवटै विधामा जारी छ। म धेरैभन्दा धेरै समय पढ्न र लेख्न मात्र दिन्छु, यसकारणले कविता पनि कोरिरहेको छु यदा कदा। भूकम्पको पनि एउटा कविता लेखेँ जो कि यसमा छैन, अहिले सुनाउन सक्दिनँ, सरी। तर कथा पनि म कोरिराख्दछु, अलिअलि समय मैले अरू काममा पनि दिन्छु, जस्तै निबन्धहरू भए, समालोचना भयो।
सरको पहिलो श्रोता चाहिँ को हुन्छ कविताको अथवा यो लघु?
फेसबुकमा लेख्दछु, यसकारणले सबभन्दा पहिलो श्रोता जसले जसले फेसबुक पढ्नुहुन्छ उहाँहरू नै हुनुहुन्छ। वा कहिले मैले राम्रो कविता लेख्न भ्याएँ भनेदेखि म मेरो म्याडमलाई भन्छु, आऊ न मैले कति राम्रो कविता लेखेछु सुन त भनेर उहाँलाई पनि सुनाउँछु।
म्याडम पनि लेख्नुहुन्छ?
म्याडम लेख्न त लेख्नुहुन्न, तर कविता खुब मन पराउनुहुन्छ र मैले लेखेको कवितामा कहिले कहिले समालोचना र आलोचना चाहिँ अवश्य गर्नुहुन्छ।
आफूमा मोटिभेसन भर्नको लागि चाहिँ के गर्नुहुन्छ सरले, कहाँबाट लिनुहुन्छ आफूमा?
अध्ययन, राम्रो राम्रो कविलाई पढ्ने, राम्रो राम्रो कविका कविताहरू पढ्ने, राम्रो राम्रो कथाकारका कथाहरू पढ्ने हो भने त्यहाँबाट मोटिभेटेड हुँदो रहेछ। म तपाईँलाई बताऊँ, विनोद मेहताको मैले लखनऊ बोय पढ्न लागेको त म त दङ परेँ, किनभने यता पढ्दैछु मलाई फेरि लेख्न मन लाग्यो, किनकि मलाई लाग्यो कि जो विनोद मेहताले लेखेको छ त म पनि लेख्न सक्दछु। म अर्को उदाहरण दिउँ, नयनराज पाण्डेको नाम तपाईँले राम्रोसित सुन्नुभएको छ, बहुत राम्रो कथाकार। जब उनको लु पढेँ मैले, त्यसपछि उनको एउटा आयो घामकिरी भन्ने, जब म घामकिरी पढ्न थालेँ म उनको 5 पाना पढेर बन्द गरिदिन्थेँ, म आफ्नै लेख्न थाल्थेँ। यसरी पनि हामीले आफूलाई अर्काकोबाट पनि केही ज्ञान लिन सकिन्छ र प्रोत्साहित भइन्छ।
सर फेरि अर्को एउटा कविता सुन्न रहर गरेँ मैले,
एउटा यो प्रेम कविता पढौँ है अब। सपना देखाएर मलाई बोलाएर किन झुक्क्याएको तिमी किन नआएको, नदी किनारमा बसिरहे, नदी किनारमा दिनभरि बसिरहे, आउँछौ कि भनेर तिमीलाई कुरिरहे, कुर्नु भनेर किन आश देखाएको, सपना देखाएर मलाई बोलाएर किन झुक्क्याएको तिमी किन नआएको, जिन्दगीको गोरेटोमा एक्लै हिँडिरहे, कविताको बिम्ब झैं तिमीलाई खोजिरहे, आउँछु भनेर किन आश जगाएको, सपना देखाएर मलाई बोलाएर किन झुक्काएको तिमी किन नआएको, बिर्से थे सबै कुरा बाढीले पखाले झैं, विधवाको सिउँदोमा सिन्दूरको रहर झैं, सुकेको घाउलाई किन उप्काएको, सपना देखाएर मलाई बोलाएर किन झुक्काएको तिमी किन नआएको।
तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र आज कवि एलबी छेत्रीका कविताहरू हामी सुनिरहेका छौं। एलबी छेत्रीका अरू कविता वाचनहरू लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन
तपाईं कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ। एकल कविता वाचन उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ बजिरहेको छ। यो कार्यक्रममा आज हामीसँग कवि एलबी छेत्री अतिथि हुनुहुन्छ। एलबी छेत्री चितवनमा रहनुहुन्छ र अहिले काठमाडौँ आउनुभएको बेलामा हामीले उहाँलाई यो कार्यक्रममा अतिथिका रूपमा बोलाएका छौं। उहाँको कथा संग्रह इन्द्रमायाको देशमा भित्र डाक्टर गोविन्दराज भट्टराईले लेख्नु भएको छ। अंग्रेजी साहित्यका विद्यार्थी एलबी छेत्रीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत अध्यापन एवं प्रशासनमा महत्वपूर्ण सेवा प्रदान गरी केही वर्षदेखि सेवानिवृत्त जीवन व्यतीत गर्दै हुनुहुन्छ। तर यस जीवनमा उहाँ नेपाली साहित्यको सिर्जनामा पूर्ण रूपले समर्पित हुनुहुन्छ। चितवनमा कवि डाँडाको स्थापना र त्यसलाई सुहाउने साहित्यिक क्रियाकलाप चरैबेती सम्पादन प्रकाशनले उहाँको योगदानलाई निरन्तर राखेको छ भने यसअघि त्रिशंकुको देशमा 2064 लघुकथा संग्रह एवं भीड़मा हराएको मान्छे 2071 कविता संग्रहका सर्जक एलबीको यो नवीनतम कथा संग्रहले नेपाली साहित्यमा समुचित स्थान र सम्मान प्राप्त गर्नेछ भन्दै डाक्टर भट्टराईले उहाँको बारेमा लेख्नु भएको कुरालाई मैले जस्ताको तस्तै साभार गरे। एलबी सर, यहाँलाई स्वागत छ फेरि हाम्रो कार्यक्रममा।
धन्यवाद दाजुजी।
मैले यसअघि कविताहरू पनि सुने अनि कुराकानी पनि हामी गर्दै गयौं। मलाई सोध्न मन लागिरहेको थियो अघि तपाईँले कविताहरू आफ्नो छाप्नको लागि यो छाप्छु भनेर निष्कर्ष लिनु अगाडि कोसँग सहयोग सल्लाह लिनुहुन्छ?
सर्वप्रथम त यो मेरो आफ्नो एकल डिसिजन हो। मैले अघि भने 60-70 कविताहरू थियो होला, त्यसबाट मैले छान्दाखेरि कुन कुन कविताले कस्तो प्रभाव पार्दछ भन्ने कुरोको अनुभवको आधारमा मैले कविता छाने। अनि त्यसपछि मैले एक दुईजना साथीहरूसित पनि सम्पर्क नगरेको होइन र उहाँहरूलाई मैले भने यसबाट मैले कुन कुन कविता राख्दा उचित होला भन्दाखेरि उहाँले केही सहयोग सल्लाह पनि दिनुभयो र लास्टमा यसलाई जब हामीले एडिट गर्न थाल्यौँ त्यसबाट केही कवितालाई चाहिँ ठुलो बुकको आकार नबनाउनको हामीले छाँट्दै जाँदाखेरि केही राम्रा कविता पनि बाहिर राखिएको छ।
प्रशंसक वा आलोचकहरू कस्ता कस्ता पाउनु भएको छ आफ्नो साहित्यको?
म यसबारेमा प्रश्न कसरी भनौँ भने प्रशंसक र आलोचक उनीहरू पूर्वाग्रही हुन हुँदैन, जस्ताको तस्तै उनीहरूले आलोचना गरे हुन्छ, तब भएर बल्ल मजा आउँछ। यदि मेरो कविता नराम्रो छ अथवा मेरो कथा नराम्रो छ भनेदेखि के कारण नराम्रो छ, यदि मेरो कविता राम्रो छ भने के कारणले राम्रो छ, कसरी राम्रो देख्यो, एउटा कुरो नढाँटी भनौँ अथवा मेरो मनमा लागेको भन्छु अचुजी, भइकै रहेको छ भनेदेखि चाहिँ समालोचनाको क्षेत्र एकदम संकुचित भइराखेको छ, अहिले लगभग हराउँदैछ। मान्छेहरू समालोचना गर्नै चाहँदैन, आलोचना गर्नै चाहँदैन, किनकि आलोचना गर्नको लागि मुटु चाहिन्छ।
प्रशंसा मात्रै हाबी भयो?
हाँ, त्यो पनि कस्तो भनेदेखि राम्रो छ, वाह कति राम्रो कविता लेख्नु भएको हो कि, ल बधाई छ, कसरी राम्रो भयो त्यो लेख न पहिला, के कारणले गर्दाखेरि त्यो कविता राम्रो हुन गयो, तपाईँलाई त्यो कविताको कुन भाग तपाईँलाई धेरै मन पर्यो, कविताको कुन दुई लाइन हुन् जसले पुरा थिमलाई समेटेको छ, यसरी कोही लेख्न चाहन्न। मैले फेसबुकमा मेरा 5,000 साथीहरू छन्, तिनीहरूको कहीँ न कहीँ केही न केही आइरहेको छ, यो दुर्भाग्य हो, यसरी साहित्यको वृद्धि चाहिँ हुँदैन।
भनेपछि हामीले, मेरो पनि यो भनाइ चाहिँ एउटा के हो भने फेसबुकमा अलिकति सिन्डिकेट जस्तो पनि खडा भएको छ, हामीले चाहिँ आफ्ना आफ्ना केही सर्कलहरूले प्रशंसा गरिदिएपछि त्यो मान्छे चाहिँ चाँडै नै लेखकको रूपमा स्थापित हुन्छ अथवा गाली गरिदिएपछि निरुत्साह पनि हुन्छ। यो पद्धति कतिको ठिक चलिरहेको छ वा बेठिक सर? अब युवा भएर सोचेर भन्नु पऱ्यो यसमा।
होइन, अब त फ्रेन्डसिपको आधारमा हुन्छ, मेरा कस्ता कस्ता साथीहरू छन् र अरूका कस्ता कस्ता साथीहरू छन् भनेर यसलाई पनि हामीले हेर्न सकिन्छ। म कहाँ जो कविताहरू आउँछन् त्यो कवितालाई मैले राम्रोसित पढ्दछु, राम्रोसित पढेर सिन्डिकेटिक रूपमा चाहिँ मैले राम्रो भन्नको लागि भन्दिनँ। यदि नराम्रो पक्ष पनि म सोझेँ उसलाई त लाइक पनि गर्दिनँ, मैले सिधै दिएँ, मेरो तर्फबाट मैले पढेँ तर उसलाई लाइक मैले गरिनँ। तर कुनै कविता जो साँच्चै लाइक गर्दछु, साँच्चै मन पर्दछ, म कहीँ न कहीँ त्यसको लाइनमा एकैछिन म कहीँ न कहीँ त्यसको बारेमा केही न केही भन्छु। तर दुर्भाग्य के भनेदेखि मैले त्यत्रो भनिसकेपछि त्यो कविले धन्यवाद मात्रै भन्छ, कमसेकम मेरो टिप्पणीमाथि उसले प्रति टिप्पणी पनि गरेदेखि अझ राम्रो हुन्थ्यो, अझ मन्थन हुने थियो। यदि मैले कसैलाई भने यो कुरो अलि मिलेन कि तपाईँले यसलाई यसरी गर्नपर्ने हो भनेदेखि चाहिँ अब ऊ रिसाए जस्तो उसले आफूलाई प्रस्तुत गर्दछ। यसले यो अहिले समग्रमा सबै यस्तै नै गइरहेको छ। तैपनि एउटा कुरा भन्छु, मेरो फेसबुकमा भएका कवि पोएट साथीहरू जो छन् धेरैका कविताहरू धेरै राम्राहरू छन्, नामै लिएर पनि भन्न सक्छौँ फलाँ 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 बहुत राम्रा कविहरू हुन् र राष्ट्रले अहिले उनीहरूलाई जन्माइरहेछ।
सर, अर्को एउटा कविता सुनाउनु।
स्योर,
हामीसँग आज एलबी छेत्री हुनुहुन्छ, कवि एलबी छेत्री, कविता सुनाउँदै।
यो कविताको शीर्षक छ उह हेर झार उम्रेछ। मलाई थाहा भएन उसको रातो पहेँलो सेतो निलो फुलै फूलको बगैँचामा के कसरी म पनि उम्रिएछु, लुकी छिपी भए पनि म पनि हुर्किएछु। म सानो मसिनो अदृश्य कुनै चिनारी बिनाको बिउ, उसका सयपत्री र मखमली फूलका बिउसँगै म पनि मिसिएको छु, मिसिएछु, लुकी छिपी भए पनि म पनि हुर्किएछु। उसका सयपत्री मखमली र गुलाफे मलजल पाउँदा मतिर उफ्रिएको मलको छिर्को र मतिर अनायास बगेको पानीले म पनि सिचिएछु, लुकी छिपी भए पनि म पनि हुर्किएछु। समयको खेल स्वीकार्दै म लम्किँदै गए, अग्लिँदै गए, भावीको आदेश स्वीकार्दै गन्दे झार भए पनि आफ्नो पहिचान बनाउँदै गए। एक दिनको कुरा हो, म तर्फ औँलो तेर्साएर घरबेटी कराएको थियो, उह हेर झार उम्रेछ। अस्तित्व बोधको ज्ञानबाट वञ्चित त्यो क्रूर मान्छेले मलाई जरैसँग उप्कायो, सुक्न कुन र मल बन्न आफ्नो मलखातमा मिल्कायो। मलाई थाहा छ उसको मलखातमा म बिउ भनेर भएर झर्नेछु, उसको रातो पहेँलो सेतो र निलो फुलै फूलको बगैँचामा फेरि पुग्नेछु। किन कसरी थाहा छैन तर म उम्रेरै छाड्नेछु, लुकी छेपी भए पनि फेरि हुर्कनेछु, अर्थात मेरो आगमन र प्रस्थानको पुनरावृत्ति भइरहनेछ र भइरहनेछ पुनरावृत्ति परम्पराको, र फेरि एक दिन घरबेटी कराउनेछ, उह हेर झार उम्रेछ। तर यसपटक भने मैले चिनेको घरबेटी होइन, भर्खरै मलामी गएर फर्केको घरबेटीको छोरो कराउनेछ।
तपाईँले सुनाउनु भएको कविता निकै राम्रा कविता। मैले प्रसङ्ग चाहिँ यहाँनिर फेरि अर्को ठाउँमा किन लगेँ भने, युवा भएर सोध्छु भन्नुभएको थियो अघि सुरुमा, युवाहरूसँग सङ्गत गर्छु भन्नुभएको थियो। समकालीन कवि साथीहरू चाहिँ को को हुनुहुन्छ तपाईँका?
अब युवाहरूकै नाम लिनु पर्दछ, अब नामै लिएर भन्दाखेरि भूपिन छन्, भूपिन व्याकुल, अहिले भूपिन मात्रै भन्छन्, निमेश निखिल छन्, छवि अनित छन् हेटोडाका, रमेश प्रभात छन् चितवनका। अब म भन्न माथिल्लो स्तरका कविहरू भन्यो भने धेरै छन्, अब उहाँहरूको त मैले
उमेरको दाँजोमा तपाईँका उमेर समकक्षी चाहिँ कवि भन्न खोजेको
सर, मेरो उमेरका जति पनि कविहरू छन् उनीहरू महान छन्। श्यामलहरू त महान कविमा आउँछन्, दिनेश अधिकारीहरू महान कविमा आउँछन्, विक्रम सुब्बा महान कविहरूमा आउँछन्, मैले उनीहरूको दाँजोमा भनिनँ।
कविता सिक्ने क्रम जारी छ तपाईँ?
बिल्कुल, आम सिकारु, म जहिले पनि सिकारु छु। र मैले भने म उषा श्रेष्ठ म्याडमको कविताहरू सुन्दछु त, मोमिला जोशीका कविताहरू सुन्दछु त, तर उनीहरू मभन्दा धेरै राम्रा कविहरू। मैले जो उमेरको कुरा भने नि तपाईँलाई, सुन्नुहोस् एउटा कुरा बुझौँ, उमेर अनुसार जब म युवाहरूसित बस्दछु त मैले एउटा ऊर्जा लिन्छु, ऊर्जा लिएपछि त ऊर्जा त मैले मेरै तरिकाले लेख्दछु नि त फेरि। त्यसो भएर यो मेरा कविताहरूमा झार उम्रै छ, त्यसमा मैले भनिरहेछु अमर कोही छैन, त्यो उब्काउने पनि मरेर जान्छ, त्यसको छोरोले भन्छ, तर त्यो परम्परा त रह्यो नि, सानोलाई सानो देख्ने त्यसको विरुद्धमा लेखिएका यी कविताहरू हुन्। युवाहरूसित ऊर्जा लिएर म मेरो तरिकाको कविता लेख्छु।
कुन परिवेशमा, कुन सन्दर्भमा, कुन समयमा बढी फुर्छन् कविताहरू?
सर यो संयोगको कुरा हो, भन्न सकिँदैन। हुन्छ के भने परिवेश अनुसार नै कविता फुर्दो रहेछ। 12 गते भूकम्प गयो, त्यसपछि त नेपालबाट कविता हरायो नि त, सुक्कायाम थियो, कतै साहित्यको कलाको केही कुरो पनि थिएन। यदि 2-4 कविता फुर्थे भनेदेखि भूकम्पकै बारेमा फुर्थे, तर क्रमशः त्यो पीडा र वेदनाबाट मान्छे अलग हुँदै गयो र अहिले फेरि आएर रोमान्टिक कवि र कविताहरू चाहिँ फेरि आउन थालेका छन्। त्यही अनुसारमा जब हामीले केही देख्दछौँ त्यसले माइन्डमा क्लिक गर्दछ, विषयवस्तु क्रिएट हुन्छ अनि त्यसमा उसले लेख्दछ। दुई प्रकारको हुन्छ, एउटा स्पन्टेनियस जो लेख्यो भयो, अर्को परिष्कृत, घरमा जान्छ फेरि उसमा मस्तिष्कको प्रयोग गर्दछ र आफ्नो तरिकाले उसलाई परिष्कृत गरेर प्रस्तुत गर्दछ।
सर मैले फेरि सुन्न गरेँ कविता तपाईँको,
धन्यवाद। म फेरि एउटा अर्को कविता पढ्न चाहन्छु, म मेरो कविता शीर्षक भिडमा हराएको मान्छे नै पढ्न चाहन्छु यसपटक। अब भिडमा हराएको मान्छे म, मलाई कसैले चिन्दैनन् किनकि म 21 शताब्दीको यान्त्रिक परिवेशमा हराउँदै गएको एउटा मान्छे, म त्यो भीडमा हराएको मान्छे जहाँ अस्तित्वको खोजी गर्न असमर्थ छन् म अनि म जस्ता भीडमा हराएका अनगिन्ती मान्छे। कुनै फ्याक्ट्रीको साइरनसँगै दगुर्दै गेटभित्र पसि भीड़मा हराउने बिहानीको 9 बजेको हुन्छ र त्यही साइरनको गुञ्जनसँगै थाकेको शरीर लतार्दै भीड़सँगै सुस्त सुस्त गेट बाहिर निस्कने र पुनः भीड़मा हराउने म साँझको 5 बजिसकेको हुन्छ। समय यसरी नै मबाट टाढिँदैछ, टाढिँदै गएको समयलाई नजिक्याउन असमर्थ म अनि म जस्ता भीड़मा हराएका मान्छे। आमाको आड़, चुलोको धिपधिपे प्रकाश, आँखा गाडेर अंग्रेजी पुस्तक पढिरहेकी छोरी सोच्छे, आमा यो शब्दको माने के? तेरो बाउलाई सोध, कस्तो धारिलो व्यङ्ग। मेरो कानमा बज्र नै मस्तिष्कभरि प्रतिध्वन्दित हुन्छ, तर म सहन्छु, म पढेको मान्छे, मलाई नै सोध्नुपर्ने हो। साँझ नपर्दै आफूलाई भेलीको ठर्राभित्र डुबाउने भल मानुस म, मेरो प्राज्ञिकताको ऐना हेर्दै सहिरहन्छु मेरी भान्से श्रीमतीका व्यङ्गहरू। परिस्थिति यसरी नै मबाट विप्रिँदैछ, विप्रिँदै गएको परिस्थितिलाई सम्हाल्न असमर्थ म अनि म जस्ता भीड़मा हराएका मान्छे। विगतको पानामा खुम्चिएर बस्ने अपाहिज, प्रत्येक मशान्तमा फ्याक्ट्रीको तलबसँगै स्कूल, साहु अस्पताल सबै व्यङ्गकारा श्रीमती प्रेमा थापालाई जिम्मा लगाउने श्रीमान कातर थापा म। जिन्दगी यसरी नै मबाट निरसिँदैछ, निरसिँदै गएको जिन्दगीलाई रस्याउन असमर्थ म अनि म जस्ता भीड़मा हराएका मान्छे। प्रत्येक चुनावमा भीड़सँग उपस्थित हुन्छु, मतदाता भई चिनिन्छु, भीड़कै लहे लहेमा विवेक विपरीत भोट खसाल्छु अनि राजनीतिलाई गाली गर्दै हिँड्ने परतन्त्र देशको स्वतन्त्र नागरिक म। कम्प्युटरभित्र लुकेका तासका पाना खोतल्दै नग्न नारीहरूको भीड़मा म हराइरहने विलासी म र म जस्ता भीड़मा हराएका मान्छे। मलाई कसैले चिन्दैनन् किनकि म 21औं शताब्दीको भीड़मा हराएको एउटा यान्त्रिक मान्छे।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
आजको एकल कविता वाचनमा कवि एलबी छेत्री हामीलाई कविता सुनाइरहनु भएको छ। एलबी सर, मैले फ्याट्टै सम्झि पनि हालेँ, एलबी भनिरहँदाखेरि सरको पुरा नाम कार्यक्रममा आएर यतिको कविता वाचन गर्दा सुन्न सबैलाई चासो होला।
लाल बहादुर छेत्री, तर विडम्बना के भने लाल बहादुर छेत्री खोइ खोज्दै जानुभयो भने चितवनमा कसैले चिन्दैनन्।
एलबी छेत्री
एलबी नै भन्नुपर्छ, छेत्री पनि नभने हुन्छ, एलबी खोइ भन्नुभयो भने धेरैले चिन्दछन्।
एलबीमै यहाँले प्रख्यात बनाउनु भएको छ,
त्यो पनि स्मल एल स्मल बी।
किन हो त्यस्तो चाहिँ?
म स्मल मान्छे, सानो मान्छे।
ए, त्यो भएको हुनाले नामकै अगाडिको अक्षर पनि स्मल राख्नु,
स्मल राख्यो
र नाम लेख्दाखेरि पनि लालबहादुर पुरै लेख्नुभयो भने पनि
स्मल लेख्नु, स्मलबाट सुरु गर्छु।
मैले पहिलो सुने यस्तो चाहिँ,
डकुमेन्टेसन हुँदाखेरि चाहिँ त डकुमेन्ट गर्नै पर्दछ, अन्यथा जहाँ म लेख्दछु स्मल एल स्मल बी स्मल सी, म धेरै स्मल मान्छे।
कविता लेखन र प्राध्यापनमा कुन सजिलो सर?
दुवै गाह्रो, प्राध्यापन पनि गाह्रो छ नि, धेरै गाह्रो छ नि प्राध्यापन। त्यत्तिकै लाउरे पारेर क्लासमा भित्र पसेर चाहिँ झाटार गरेर पर्कने एक प्रकारका मास्टर हुन्छन् भने अर्कोले त आफूलाई चिनारी दिन्छ नि क्लासभित्र पसेर। उसले चाहिँ त अठोट गरेको हुन्छ कि मैले मेरा विद्यार्थीलाई केही दिनुपर्दछ भनेर। त्यो अठोट लिने मान्छेले त पूर्व तयारी गर्नुपर्दछ नि, सानो कुरा छैन। एउटा पुस्तक पढाउनको लागि कम्तीमा 10 पुस्तक पढेको हुनुपर्दछ उसले, ती 10 बुझ्नको लागि अर्का 10 पढेको हुनुपर्दछ, तब गएर उसले रिफरेन्स दिन्छ, कोट दिन्छ, भनाइ राख्दछ, कविताका सारांशहरू राख्दछ, अनि मात्र एउटा राम्रो शिक्षक बन्दछ। यस्तै गरेर कविता, कविता पनि जे आयो त्यही, म जाँदै थिएँ उनी आउँदै थिइन्, मैले उनलाई देखेँ उनले मलाई देखिन्, यो कविता होइन, यो त यो झाट तारेको मात्रै हो, कवितामा त रेफरेन्स हुनुपर्छ।
पढाउँदाखेरि कुन विषय पढाउनु भयो यहाँले?
अङ्ग्रेजी साहित्यको विद्यार्थी म, त्यस कारणले अङ्ग्रेजी पढाउँदाखेरि पनि मैले नाटक पढाउँथेँ, मैले कविता पढाउँथेँ, मैले निबन्ध पढाउँथेँ, मैले उपन्यास पढाउँथेँ, साहित्यसित मेरो लगाव त्यस बेला पनि थियो। मात्र यति थियो कि अङ्ग्रेजी साहित्यमै म यसरी हराएको थिएँ कि नेपाली साहित्य मैले पढ्न भ्याएको थिइनँ। जब मैले नेपाली साहित्य पढ्न थालेँ अनि पनि म पछि फर्किन।
नेपालमा कुशल प्रशासक चाहिँ अलिक कडा खालका प्रशासक नै देखिन्छन् सर, कतिको कडा हुनुहुन्थ्यो कि फितल हो प्रशासनमा?
तपाईँले कडा प्रशासक देखिन्छन् भन्नुभयो, मैले त कडा प्रशासक त देख्दै देख्दिनँ यहाँ त। मलाई लाग्छ कि
रवैयाहरू कडा गर्ने
छैन कतिपय पैसा, एउटा कुरो नठाटिकन मैले भन्दाखेरि, मैले मेरो अनुभवको आधारमा भन्दाखेरि चाहिँ नेपाल प्रशासकीय दृष्टिकोणबाट धेरै पछाडि छ, एडमिनिस्ट्रेटिभ पोइन्ट अफ भ्यूबाट नेपाल धेरै पछाडि छ, यहाँ प्रशासनका गुणहरू बहुत कमी छन्, किनकि हाम्रो चरित्रमा इमान्दारी त अलिक कमी छ, हामी डोसाइल छौँ, हामी सोझा साझा छौं, हामी इमानदार पनि छौं छौं, यसमा कुनै शंका छैन, तर हामी त्यति मेहनती चाहिँ होइनौ।
भनेपछि हामी अप्ठ्यारा छौं,
हामी धेरै अप्ठ्यारा छौं, जसले गर्दाखेरि कति अप्ठ्यारा छौं भने म या मेरो छोरा या मेरा छिमेकीहरू विदेशमा जाँदाखेरि चाहिँ मन लगाएर काम गर्दछन्, तर त्यही काम विदेश देशमा गर्न पर्यो भने हामी गर्दैनौ, हामी यस्ता अप्ठ्यारा छौं।
साह्रै घतलाग्दो कुरा सुनाउनु भयो, अनुभव समेत सुनाउनु भएको होला सायद। अब कविता सुनाउँ सर, फेरि हामीसँग थोरै समय छ, तर कविताहरू सुन्न चाहिँ रहर लागिरहेको छ। आजको कार्यक्रममा कवि एलबी छेत्री हामीलाई आफ्ना कविताहरू सुनाइरहनु भएको छ।
म एउटा कविता सुनौ, अब दुई तिनवटा कविताहरू अवश्य सुन्नु होला,
दुईटा अब बढीमा दुईटा सकिन्छ।
हजुर, पहिला यो कविता सुनौ।
हजुर,
कविताको शीर्षक हो जिन्दगीको माने। म जिन्दगीभरि जिन्दगीको माने खोज्दै हिँडे, मेरो दैलो अगाडि मेरै आँगनमा ऊ मलाई कुरी बस्दो रहेछ, म दिनै दिन कोठाभित्र लम्पसार सुतिरहेको बेला। हामी कति अप्ठ्यारा छौं हेर्नुहोस् त, कस्तो संजोग जब रात पर्छ टर्च लिएर उसलाई खोज्न कोठाबाट बाहिर निस्कँदा ऊ हिँडिसकेको हुँदो रहेछ। धेरै भयो हाम्रो यो लुकामारीको खेल, तर म थाकेको छैन, थाक्दिन पनि। म पशुपतिनाथको कसम खाएर भन्छु, आफ्नै कोठामा दृष्टिहीन मेरो समय र मेरो यो जिन्दगीको माने खोज्ने अभियान यसरी नै जारी रहनेछ। कुनै दिन त झुक्किनेछ समय पनि, र झुक्किएरै निदाउनेछ भाग्य मेरो आँगनमा, समात्ने छु उसलाई झराप्प र माग्नेछु मेरो जीवनभरिको घाटाको भरपाई।
भिडमा हराएको मान्छे एलबी सरको कविता संग्रह, यसैबाट उहाँले आज कविताहरू हामीलाई सुनिरहनु भएको छ। अब एउटै मात्र कविता वाचन गर्ने समय छ एलबी सर, मैले त्योभन्दा अघि सरलाई एउटा प्रश्न पनि सोध्न मन लाग्यो, आउँदा दिनमा चाहिँ कविता अथवा अरू तपाईँका विधाहरूमा तपाईँले यति यति संग्रह निकाल्छु अथवा यसो गर्छु भन्ने केही सोचहरू प्लानहरू बनाउनु भएको छ?
एकदम छ। म 65 वर्षको भएँ, मलाई लाग्छ कि मैले 3, 4, या 5 वर्ष अझ म क्रियाशील जीवन बाँच्न सक्दछु, अर्थात् साहित्यको क्षेत्रमा। र यो 3, 4, र 5 वर्ष मैले दुईटा कुरालाई दिनु छ, पढ्न छ र लेख्न छ, पढ्न छ र लेख्न छ। नपढिकन लेखक राम्रो बन्न सक्दैन, म अब धेरैभन्दा धेरै पढ्न छ र धेरैभन्दा धेरै लेख्न छ। यसले गर्दाखेरि हुनसक्छ कि आउने दिनमा, अब यो जो 3-4 वर्षको पिरियड मैले भने, मेरा 3-4 कथा कविता संग्रह अझ निस्कलान्, 3-4 कथा संग्रह अझ निस्कलान्, कम्तीमा एउटा उपन्यास त लेख्छु भन्ने छ, मेरो संस्मरणहरू लेख्न छ, अटोबायोग्राफी लेख्न छ, बस अब अझ 10-12 कृति चाहिँ निकाल्ने मेरो अठोट चाहिँ छ।
अघि हामीले कविको हिसाबले चाहिँ तपाईँले आफ्नो उमेरलाई 25-30 ल्याउनु भएको प्रसङ्ग ल्यायौँ, मैले दृश्यको हिसाबले पनि तपाईँ यङ नै देखिनुहुन्छ भन्ने कुरा यहाँनिर उल्लेख गर्नुपर्छ जस्तो लाग्छ। यसको पछाडिको राज चाहिँ सरको अहिलेको 65 वर्षको उमेरमा दिनचर्या कसरी बित्छन् सर, एक्सर्साइजहरू
भेरी गुड क्वेश्चन। यदि सबैलाई प्रेरणाको स्रोतको रूपमा म उपस्थित हुन म भइरहेको छु भने पनि सुन्नुहोस्, जाँड रक्सी बन्द। विगत 20 वर्षदेखि त मैले थोपो चाखेको छैन, मासु कम खाने, गेडागुडी कम खाने, दही अलिकति खाने, निबुको रस पिउने, हुनसक्छ भने घोलटाप्रे एउटा त्यो, र घिउकुमारी एउटा त्यो रेगुलरली लिने। यो तपाईँले किन भन्न थाल्नुभयो कि 65 वर्षको उमेरमा पनि 65 वर्षको देखिनुहुन्न जस्तो तपाईँको मैले आशा, यदि तपाईँको यो हो भनेदेखि बिल्कुल सही हो। संयम बरत्ने, कम खाने, एक्सर्साइज गर्ने र हाँस्ने, खुब हाँस्ने, हाँसिराख, बेस गरी हाँस, कोही गम छैन, रिस उठ्यो भने एकछिनलाई रिसाउने अनि फेरि हाँस्न थाल्ने गर्यो भनेदेखि स्वास्थ्य राम्रो हुन्छ।
घिउकुमारीलाई कसरी खाने, घोडथाप्रे कसरी?
हाम्रो त एउटै उपाय छ सर, ओरिजिनल, कोही डुप्लिकेट होइन। घिउकुमारीको सानो गार्डन बनाएको छौँ, घोलटाप्रेको पनि गार्डन छ, घोलटाप्रे ल्याउने, पिस्ने, झोल खाइदिने, अनि घिउकुमारी के, घोलटाप्रे के छ भने सिजनमा मात्रै पाइन्छ।
कुन मात्रामा?
यो घोलटाप्रे 10-12 पात लिने, त्यसले मेमोरी बढाउँछ तपाईँको र तपाईँलाई गर्मी त्यसले टोटल हटाइदिन्छ। अनि घिउकुमारी भनेको त त्यो त अमृतै हो, ल्याउने, पानीमा हालिदिने, आधा एक घन्टा, त्यसको पहेँलोपन जान्छ, अनि त्यसलाई कोतर्ने, त्यसको गुदी, अनि त्यसलाई फिट्ने र खाइदिने एक गिलास। मलाई के लाग्छ भने घमन्ड गर्दिनँ, घमन्ड गर्न हुँदैन। एउटा कुरा अर्को गर्ने, सबैलाई एउटा सल्लाह दिन्छु, त्यो के भने जिन्दगीमा जे गर्ने हो गर, तर घमन नगर, अहम नगर, सबै समान हुन् भनेर सोच, जहिले पनि जिन्दगी खुसी हुन्छ। एउटा काम गर्ने के भने, जस्तै अहिले मैले भने नि घिउकुमारी खायो, वास्तवमा मलाई ब्लड प्रेसर छैन त, सुगर छैन त, मलाई यही घिउकुमारीले नै रोकेको हो कि जस्तो लाग्छ.
कति भयो तपाईँले घोड थापेर घिउकुमारी खानु?
12-15 वर्ष भयो.
नियमित रूपमा?
नियमित रूपमा.
अब हामी कार्यक्रमको करिब करिब अन्त्यमा छौँ. सरको एउटा दमदार कविता सुनेर नै बिदा हुन्छ.
म एउटा दमदार भन्नाले पनि अब एउटा 25 वर्ष कविता सुनाउँछु है. एउटा रोमान्टिक कविता. कविताको शीर्षक छ अबोध. कति अबोध थियौ तिमी त्यो ताका उति बेला, कति अबोध थियौ तिमी त्यो ताका उति बेला, मेरो किताब मागेर लान्थ्यौ, किताबको भित्री पानामा लेखिएको मेरो नाममाथि आफ्नो लिपस्टिक लाएको ओठ राखिदिन्थ्यौ अनि फर्काइदिन्थ्यौ यसो भनी मन परेन. मन परेन निष्कर्ष त अब तिमी बाठी भयो अरे. सुन्छु आफ्नै छोरीलाई कसैसँग पनि किताब साटासाट नगर्न अर्ती दिन्थ्यौ अरे. धन्यवाद.
साह्रै नै जवान कविता सुनाउनु भयो सर. साह्रै रमाइलो लाग्यो, खुसी लाग्यो. भिडमा हराएको मान्छे एलबी छेत्रीको कविता सङ्ग्रहबाट कवि एलबी छेत्रीले हामीलाई अहिले निकै रमाइलो कविता सुनाउनु भयो. अब जाँदा जाँदै सरलाई यो कार्यक्रम सुनिसकेपछि सरका कविताहरू मन परेर वा आलोचना गर्नैको लागि पनि खोजी गर्नुभयो कसैले भने यति स्वस्थसँग आलोचना पनि सुन्न सक्ने, रिस नगर्ने, उठिहाल्यो भने पनि एकैछिनमा हाँस्ने सरलाई चाहिँ कसरी सम्पर्क गर्न चाहनुभयो भने कसरी सम्पर्क गर्नु पऱ्यो एलबी सर?
हजुर, धेरै धेरै धन्यवाद श्रोतागण. यदि तपाईँले मलाई भेट्न चाहनुहुन्छ भने म चितवनवासी कैलाश नगर मेरो घर, वीरेन्द्र बहुमुखी क्याम्पसको म एक्स क्याम्पस प्रमुख र कविडाँडा साहित्य समाजको अध्यक्ष, चरैवेती प्रकाशनको प्रधान सम्पादक. मेरो नम्बर नोट गर्नुहोस् त 9855614 84. यदि तपाईँले मलाई प्रशंसा गर्नुहुन्छ भने मेरो कविता राम्रो छ मात्रै नभनिदिनुहोस्, के कारणले तपाईँले मेरो कविता राम्रो देख्नुभयो? यदि मेरो कवितामा आलोचना गर्नुभयो भने मलाई खुसी लाग्छ, तर तपाईँले कारण बताउनुहोस् मैले कहाँ गल्ती गरेँ, कुन कारणले गर्दा मेरो कविता बनेन, कुन कारणले गर्दा मेरो लघु कथा बनेन. बल्ल मजा आउँछ डिस्कस गर्दा, निष्कर्ष निकाल्दा. धन्यवाद, तपाईँले सुनिदिनुभयो, म आभारी छु.
धेरै धेरै धन्यवाद एलबी सर. हामी आजको कार्यक्रममा कवि एलबी छेत्रीका कविताहरू सुन्यौं र यो सँगसँगै अब आजको लागि कार्यक्रम एकल कविता वाचनबाट प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे पनि विदा हुन्छौं. अर्को साता अर्का कविका साथ आउनेछौ. तबसम्मका लागि नमस्ते, शुभरात्रि.
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण. एकल कविता वाचन.